एक दौर आएगा कि लोग आपके पास सीखने आए, हमें सिखाओ भाई। तिब के शाह सवार तो मुसलमान हैं, और शरीयत ने अगर किसी इल्म को बतौर इल्म तस्लीम किया तो सिर्फ तिब को, बाकी किसी को इल्म तस्लीम नहीं किया। इल्म सिर्फ कुरान और सुन्नत के बाद तिब का है, तिब के अलावा और कोई इल्म फन है, फन इल्म नहीं, इल्म सिर्फ तिब का है शरीयत के बाद। और शरीयत के इल्म के बाद तिब एक ऐसा इल्म है जिससे बहुत बड़ी जन्नत कमाई जा सकती, बशर्ते कि आपके अंदर से कमाई का जज्बा ना हो, खिदमत का जज्बा। इब्न आदम मरित तो फलम तो उदनी, मेरे बंदे मैं बीमार था तूने मेरा हाल ही ना पूछा। जरा आप बात सुने अल्लाह ताला की क़यामत के दिन, ए मेरे बंदे मैं बीमार था तूने मेरा हाल ही ना पूछा। वो कहेगा या अल्लाह तू भी बीमार हो सकता है, तू तो रब्बुल आलमीन है। अल्लाह ताला फरमाएंगे मेरा फलां बंदा जो बीमार था तो उसका हाल पूछने ना गया, अगर तो उसका हाल पूछने चला जाता तो ऐसा था जैसे तूने मुझे पूछा। मरीज के हाल पूछने पर यह मकाम है, मरीज का इलाज करने पर क्या मकाम होगा? अब आप अंदाजा लगाएं कि मरीज का इलाज करने पे क्या मकाम होगा, सिर्फ हाल पूछने पे। और जब कोई आदमी किसी मुसलमान का हाल पूछने जाता है, मरीज की इयादत को जाता है, तो 70,000 फरिश्ता उसके लिए दुआए मगफरत करता है, सुबह करे तो शाम तक, शाम को इयादत करे तो सुबह तक। और जो मरीज का इलाज करता है उसके लिए कितने लाखों फरिश्ते दुआ करेंगे। तिब हमारे लिए जरिया आखरत है, जरिया जन्नत है, लेकिन उसी तरह जब कि इसके उसूल आदाब की रियायत की जाए। जब आप अल्लाह के साथ और उसके रसूल के साथ जब आप मुखलिस होंगे तो अल्लाह ताला आपको अपने पेशे में भी अपने फन में भी मुखलिस कर देगा, और आप पर इल्म की राहें खोलेगा, तिब की राहें खोलेगा। अल्लाह के रसूल ने अगर इल्म शरीयत के बाद किसी इल्म पर बहस की है तो तिब पर बहस की है, मुस्तकिल नहीं, कहीं कहीं इशारे मिलते हैं, ये खाओ ये ना खाओ, इसको इसके साथ मिला के खाओ, ये खाओ इसका ये फायदा है, ये खाओ इसका ये फायदा है, इस मरज में ये मत खाओ, इस मरज में ये मत खाओ। तो इस तरह आपके इशारे हैं जिसकी आज तहकीक की गई तो 100% हर बार वो दुरुस्त और सही साबित हो रहे हैं। इसलिए हर बड़े मुहद्दिस ने तिब्बे नबवी पर एक मुस्तकिल किताब लिखी है, अतिब्बुन नबवी। अगर उनके उर्दू तर्जमे हो जाए तो आपके लिए बहुत मुफीद है। ये जो मिलते हैं ये सही नहीं है, जो सही किताबें जलालुद्दीन सुयूती रहमतुल्लाह अलैह की, ये इब्नुल कय्यिम रहमतुल्लाह अलैह की, जो ऐसे जो बड़े लोग हैं इनकी जो अगर तिब्बे नबवी का कोई तर्जमा कर दे तो आप मेडिकल के तलबा के लिए बहुत बड़ा सरमाया और जखीरा है, कम से कम आप मरीजों को सही परहेज बता सकें। खुद अपने लिए जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चार्ट पे अमल करे सारी जिंदगी बीमार नहीं हो सकता, बीमारी नहीं आ सकती। वैसे अल्लाह की तरफ से आजमाइश आ जाए तो अलग बात है, वैसे नहीं तो आपकी तिब में निखार पैदा हो जाएगा। हम तो चाहते हैं आप ऐसे डॉक्टर बने कि अमरीका वाले आपसे डॉक्टरी सीखने हैं, यूरोप वाले आपसे डॉक्टरी सीखने के लिए। क्योंकि एक मकाम पर जहां जाके तिब फेल हो जाती है वहां आपके पास एक गुर होगा जहां आप उसको चला के फिर काम बना लेंगे, वो दुआ है। जहां मेडिकल फेल हो जाएगी ना कि अब तो कुछ नहीं हो सकता, वहां आपकी दुआ काम देगी। अगर आप तकवा सीख चुके हैं तो आपकी दुआओं से अल्लाह काम बना दे, वो नामुमकिन काम अल्लाह करके दिखा दे जो मेडिकली हो ही नहीं सकता। हमारे दोस्त हैं, उनकी वालदा को 4 साल पहले इंतकाल हुआ, उनको जिगर का कैंसर था। तो एक गई अल्लाह वाले के पास, उनका जो मैं जा रही हूं इंग्लैंड, मेरे लिए दुआ कर दें। उनका बेटा वहां ना जाओ, मैं दुआ करता हूं और ये तुम पढ़ लिया करो। और एक महीने के बाद उनका जिगर साफ हो चुका था और 20 बरस वो जिंदा रही उसके बाद। ये दुआ हर मुसलमान को हासिल है, और नामुमकिन को मुमकिन कर देने वाला अल्लाह ने हमें तरीका बताया। उम्मे साहिबा रज़ी अल्लाह का बेटा फौत हो गया तो मेडिकल टोटली फेल हो गई यहां, और आई का या अल्लाह मुझे रुस्वा होने से बचा ले, मेरा कबीला ताना देगा, मैंने बाप दादे का दीन छोड़ा तो मेरा बच्चा मर गया, ए अल्लाह मुझे रुस्वाई से बचा ले। ये कहना था कि बच्चा उठ के बैठ गया, हालांकि गुसल दे चुके थे, कफन दे चुके थे, सिर्फ जनाजा पढ़ना बाकी था कि अल्लाह के नबी ने कहा माँ को तो बता दो कि तेरा बच्चा चला गया, उठा। हजरत उस्मान के जमाने तक वो बच्चा जिंदा रहा। तो अगर आपकी नमाज पुख्ता हो, तहज्जुद पुख्ता हो, नजर की हिफाजत हो, कान की हिफाजत हो, जबान गीबत से पाक हो, गाली से पाक हो, चुगली से पाक हो, कान हराम सुनने से पाक हो, नजर हराम देखने से पाक हो, और लुकमा हराम गिजा से पाक हो, तो आपके हाथ उठते हुए अल्लाह खाली नहीं भेजेगा वापस। सबसे कामिल तबीब है ही मुसलमान, सबसे कामिल डॉक्टर है ही मुसलमान। چونکہ ہم جہاں اٹک جائیں گے وہاں دعا کر کے اپنا مسئلہ حل کروا لیں، وہ تو نہیں کروا سکتے، ہم کروا سکتے. اور حضرت عبداللہ ابن انیس کی ٹانگ ٹوٹ گئی اس کو ابو رافع یہودی کو قتل کرتے ہوئے، تو انہوں نے اس کو باندھ لیا، پٹی باندھ لی اور حضور کی خدمت میں، یا رسول اللہ میری ٹانگ ٹوٹ گئی. صاحب نے کہا پٹی کھولو، انہوں نے پٹی کھولی تو آپ نے ایسے ہاتھ پھیرا، کہا کہاں ٹوٹی ہے، دیکھا تو ایک نشان بھی باقی نہ تھا، بالکل سیدھی. قتادہ بن نعمان کی آنکھ میں تیر لگا، آنکھ باہر آ گئی. تیر جو لگا کہاں تک گیا ہوگا، تو آپ کے میڈیکل تو فیل ہو گئے نا. تیر نکالا، آنکھ کیما کیما، یا رسول اللہ میری آنکھ ضائع ہو گئی، دعا کر دیں. آپ نے کہا کیا لوگے، آنکھ لوگے جنت لوگے؟ انہوں نے کہا میں تو دونوں ہی لوں گا، میری بیوی جوان ہے، میری آنکھ بدصورت ہوگی اس کو اچھا نہیں لگے گا، مجھے دونوں چاہیے. تو آپ مسکرا پڑے، تو آپ نے وہ کیما ہوئی ہوئی آنکھ جس میں جو تیر لگا تو کیا بچ گیا تھا، وہی اٹھایا وہ کیما اور اس کے یہاں رکھا اور اوپر اپنا ہاتھ پہ رکھا، اللہم اجعل احسن عینیہ، اے اللہ اس آنکھ کو دوسری سے خوبصورت کر دے. آپ کی انگلیاں جو ہٹیں تو یہ اس سے زیادہ خوبصورت ہو چکی تھی، چمک رہی تھی. یہ برکات اللہ کے رسول اپنے ساتھ نہیں لے گئے، ہمیں دے کر گئے ہیں، کیونکہ آپ نے صرف ظاہری طور پہ پردہ فرمایا ہے. آپ کی نبوت قیامت تک باقی ہے، آپ کی برکات قیامت تک باقی ہیں، آپ کی رحمتیں قیامت تک باقی ہیں، یہ سب اپنی امت کو دے کر گئے ہیں، جو لے لے گا اس پر کھل جائے گا. تو تبلیغ وہ محنت ہے جو آپ کو روحانی طبیب بھی بنا دے گی، جسمانی طبیب بھی بنا دے، جسمانی تو آپ بن ہی رہے ہیں، روحانی بھی بن جائیں گے. اس کے لیے ہم وقت مانگتے ہیں، چار مہینے چلا، یہ سیکھنے کا نظام ہے، یہ کوئی قرآن حدیث کی بات نہیں ہے، یہ سیکھنے کی ترتیب ہے. ہم آٹھ سال پڑھتے ہیں، کسی حدیث میں لکھا ہے کہ آٹھ سال پڑھو تو آدمی عالم کہلاتا ہے، یا ہم صرف پڑھتے ہیں، نحو پڑھتے ہیں، گرامر پڑھتے ہیں، کہیں قرآن میں لکھا ہوا ہے، کہیں حدیث میں لکھا ہوا ہے کہ گرامر پڑھو، نہیں. ایک ترتیب ہے، ایک نظام ہے. تو سیکھنے کا تربیت کے نظم بنانے کے لیے ایک ترتیب ہے، چالیس دن دو، چار مہینے دو. اور چلا ایسا کوئی بے ثبوت بھی کوئی نہیں، چالیس کے لفظ کو کوئی خصوصیت ہے. آدم علیہ السلام کا پتلا بنا، چالیس سال پڑا رہا، روح نہیں ڈالی، چالیس سال کے بعد روح ڈالی، زمین پہ اتارا، چالیس سال کے بعد توبہ قبول کی. یہ پہلا چلے کا ثبوت تو آدم علیہ السلام سے ملتا ہے، دوسرے چلے کا ثبوت ابراہیم علیہ السلام سے ملتا ہے. آگ وہ تو چالیس سال تھے نا، یہ چالیس دن آگ کے ڈھیر پہ بیٹھے رہے، چالیس دن کے بعد آگ بجھی، پورے چالیس دن. دوسرے چلے کا ثبوت موسیٰ علیہ السلام سے ملتا ہے، کوہ طور پہ اللہ تعالیٰ نے بلایا، تتم لہ میقات ربہ اربعین لیلہ، یہ تو قرآن میں آتا ہے، چالیس دن کوہ طور پہ رہے، چالیس دن چالیس راتیں، اور روزہ رکھا کیسا، آج سحری کھائی چلے کے بعد افطاری کی، پورے چلے کا روزہ، پورے چلے کا روزہ، اور پھر تورات ملی. تیسرا چلہ یونس علیہ السلام کے ملتا، فل تکمہ الحوت، مچھلی نے جو نگلا تو چالیس دن مچھلی کے پیٹ میں رہے. تو چلہ ابراہیمی، چلہ موسوی، چلہ یونسی، مل کے تین چلے ہو گئے. ایسا بے ثبوتا کام بھی نہیں، یہ تو خیر سے مزاحن بات ہے، لیکن چلے کا ثبوت اپنی جگہ پہ موجود ہے. تو چونکہ ایک نظم الاوقات بنانا تھا تربیت کا، تو اس کو لیا جس کی تائید قرآن سے ہوتی، چالیس دن، چالیس دن نطفہ، چالیس دن مضغہ، چالیس دن میں روح پڑتی ہے، ایک سو بیس دن چلہ چلہ چلہ، تین پروسیس میں جا کے روح پڑتی ہے، اس میں بھی چالیس دن کا ایک پروسیس ہے، پھر دوسرے چالیس کا ایک ہے، پھر تیسرے چالیس کا ایک ہے، پھر اللہ روح ڈالتا ہے. انسانی تخلیق میں بھی چلے کو کوئی خاص اثر ہے، اور انسانی تربیت میں بھی چلے کو کوئی خاص اثر ہے. اور حدیث سے صحیح ہے، جس نے چالیس دن تکبیر اولا سے نماز پڑھی تو نفاق سے بھی پاک ہو گیا، جہنم سے بھی پاک ہو گیا. ایک دفعہ میں حرم شریف میں بیٹھا ہوا تھا، تو شیخ ابو بکر الجزائری بہت بڑے عالم ہیں، حجاز کے ہیں، الجزائر کے لیکن مقیم ہیں، اور ان کا درس پچھلے کوئی بیس پچیس سال سے چل رہا ہے حرم شریف میں، تبلیغ کے بہت بڑے معید یعنی حامی، حالانکہ وہاں تبلیغ کا کام ممنوع ہے، کوئی بھی تحریک وہاں ممنوع ہے. تو میں ان کے حرم بیٹھا تھا درس میں، تو ایک مسئلہ آیا، ایک چٹ آئی کہ یہ چالیس نمازیں مسجد نبوی کی، اس کا کیا حکم ہے؟ وہ لوگ اس کو حج سے جوڑ دیتے ہیں نا، حج پہ جاتے ہیں چالیس نمازیں پڑھنے. تو انہوں نے اس کا جواب دیا کہ ان چالیس نمازوں کا حج کے ساتھ کوئی تعلق کوئی نہیں ہے، یہ ایک الگ مسئلہ ہے کہ مسجد نبوی میں جو چالیس نمازیں ایسے پڑھے کہ اس کی کوئی نماز فوت نہ ہو، قضا نہ ہو، تو اس کے لیے اللہ تعالیٰ کے رسول کی شفاعت واجب ہو جاتی ہے. اور یہ حدیث ضعیف ہے، اور صحیح حدیث دوسری ہے کہ جو چالیس دن تکبیر اولا کے ساتھ نماز پڑھتا ہے تو تو اس کو نفاق اور جہنم سے صاف ہونے کا پروانہ مل جاتا ہے. یہ حدیث بیان کر کے کہنے لگے یہی حدیث تبلیغی جماعت والوں کا بھی مستدل ہے, ان کی دلیل ہے چلا لگوانے کے لیے. تو وہ بھی اسی حدیث سے کہتے ہیں چلا لگاؤ. تو چھٹیوں میں آپ وقت لگائیں, اور جو مقام رہتے ہوئے جیسے روزانہ کھاتے ہیں, روزانہ پیتے ہیں, روزانہ سوتے ہیں, روزانہ ایمان کے تذکرے کریں, ربک فکبر, روزانہ حضور صلی اللہ علیہ وسلم کی سنتوں کو تلاش کر کے اس کے اوپر عمل کرنے کی محنت کریں, نماز کو اپنے وقت پر پڑھیں, باجماعت پڑھیں, چاہے امتحان ہو رہا ہو اور چاہے کوئی انتہائی مصروف ہوں آپ سوائے عذر شرعی کے, بیمار ہو گئے, تکلیف ہو گئی, ٹھیک ہے. لیکن اگر صرف یہ کہ امتحان سر پہ ہے تو نماز کی چھٹی یا کمرے میں پڑھ لی تو یہ نہیں, نماز مسجد میں آ کے ادا کی جائے اور مسجد میں روزانہ وقت دیا جائے اور دوستوں کو ایمان یقین آخرت کی دعوت دینے کا. قرآن کی تلاوت کے لیے وقت مقرر کریں, اللہ پاک کے ذکر کے لیے وقت مقرر کریں, اور بھائی مہینے میں 3 دن اگر آپ کو چھٹیاں مسلسل مل جائیں تو مہینے میں 3 دن لگا لیں. ہم ناغہ کرنے کو نہیں کہتے لیکن اگر چھٹیاں مل جائیں تو ضرور وقت لگائیں. جمعرات کو بلال مسجد میں جائیں, اس ماحول میں آتے رہیں, بات سنتے رہیں, ایک دن آہستہ آہستہ کیا دیکھیں گے کہ سارا کھیتی لہلہا جائے گا اور یہ کھیتی ہری بھری ہو جائے گی, پھر اور بھی اس سے نفع اٹھائیں گے, اوروں کے لیے بھی آپ ہدایت کا ذریعہ بنیں گے, اوروں کے لیے بھی آپ خیر کا ذریعہ بنیں گے اور محبتیں پھیلنے اور پھیلانے کا ذریعہ بنیں گے. تو یہ چونکہ ایک نظام میں محنت ہے اس لیے ہم کہتے ہیں وقت آپ لگا لیں, اس لیے کہ آپ تبلیغی جماعت میں شامل ہو جائیں, نہیں اس میں وقت لگا لیں تاکہ ایک ترتیب زندگی میں مل جائے, پھر جس شعبے میں مرضی چلے جائیں ہماری اس پر کوئی پابندی نہیں, ٹھیک ہے نا بھائی. تو انشاءاللہ وقت لگائیں گے تو اللہ تعالیٰ مزید اور آپ پر اس محنت کو کھولتا چلا جائے گا اور آپ اللہ کے فضل و کرم سے بڑوں کی ہدایت کا ذریعہ بنیں. تو اب بولو بھائی,
مورخہ 25